This programme was produced and first aired on Access Manawatu with support from New Zealand On Air.
Community Access Radio. Access Manawatu.
वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकारेषु सर्वदा गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरुर्साक्षात् परब्रह्मा तस्मै श्री गुरवे नमः त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धु च सखा त्वमेव त्वमेव विद्या च द्रविणं त्वमेव त्वमेव सर्वं मम देव देव
मंगलं भगवान् विष्णुः मंगलं गणराजा मंगलं पुण्डरीकाक्ष मंगलायतनो हरे तमेव माता च पिता तमेव तमेव बन्धु च सखा तमेव तमेव विद्या द्रविडं तमेव तमेव सर्वं मम देव देव माता च कमला देवी पिता देव जनार्दन बान्धवः विष्णुभक्ताश्च स्वदेशो भुवनत्रयम् गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरः गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः नमस्तनन्ताय सहस्रमूर्ताय सहस्रपादाशिशिरोर्वाहवे सहस्रनाम्नि पुरुषाय शाश्वते सहस्रकोटियुगधारणे नमः नमः ब्रह्मण्यदेवाय गोब्राह्मणहिताय च जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः आकाशात् पतितं तोयं यथा गच्छति सागरं सर्वदेव नमस्कारं केशवं प्रति गच्छति नमः कमलनाभाय नमस्ते जलशायिने नमस्ते केशवानन्द वासुदेव नमोऽस्तुते ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॐ शान्ति शान्ति शान्तिः एक्सेस मानवट 999 भूटानी रेडियो आवाज अंतर्गत धार्मिक कार्यक्रम सुनला प्रत्यक्ष रात्र आनंद श्रोता वृंद अरुमा मेरो न्यान अभिवादन आज विक्रम संवत 2070 साल श्रावण महीना को 25 गते भाद्र कृष्ण सप्तमी तिथि 9 अगस्त गुरुवार आजको कार्यक्रम श्रीकृष्ण जन्माष्टमी विशेष हुनेछ र आजको कार्यक्रम सुरु हुनुभन्दा अगाडि श्रोताहरूलाई अत्यन्त सुमधुर भजन प्रस्तुत गर्दछु बंधु श्रीकृष्णदेवं मुरनरकमिदं वेदवेदान्तवेद्यं लोके भक्ति प्रसिद्धिं यदुकुलजलगो प्रादुरासीदपारे यस्याशिद्रूपमेवं त्रिभुवनतरणे भक्तिवच्चाश्वतन्त्रं शास्त्रं रूपं च लोके प्रकटयति मुदा यस्सनुभूतिहेतुः जो यस्तु घटना भक्ति द्वारा नहीं प्राप्त भएका छन् जसको तत्व वेद र वेदान्तहरू द्वारा नै जान्ने योग्य छन् जो अपार यादव रूपी समुद्रबाट प्रकट भएका थिए र मूर नरकासुरलाई मार्नेवाला उन भगवान श्रीकृष्णलाई म सादर सप्रेम प्रणाम गर्दछु। यो संसारमा आफ्नो स्वरूप तथा शास्त्रलाई प्रसन्नपूर्वक विस्तार गर्ने गर्दछन् तथा साँच्चै नै जसको स्वरूप यो त्रिभुवनलाई तार्नका लागि भक्तिका समान नौका रूप हो उनी भगवान श्रीकृष्ण हाम्रो सदा सर्वदा कल्याण गरून्। नमः कृष्णपदाब्जाय भक्तविष्टप्रदायिने आरक्तमृतये सस्व मामकहृदयाम्बुजे। जसका मुखमण्डलमा केही लालिमा भरिएको छ उनी श्रीकृष्ण जो चरण कमल मेरा हृदयमा सदा दिव्य प्रकाश फैलाइरहेका छन् र भक्तजनहरूको मनोवाञ्छित मनोकामना पूर्ण गर्ने गर्दछन्। उनी भगवान श्रीकृष्णलाई म बारम्बार प्रणाम गर्दछु। श्रीमद भागवत रूपम तत् पूजाय भक्तिपूर्वकम अर्चकाय अखिलान कामन प्रयच्छति न संशय। श्रीमद भागवत भगवानको स्वरूप हो, यसलाई भक्तिपूर्वक पूजा गर्नुपर्दछ। यो पूजन गर्नाले यो पूजन गर्नेवालाको समस्त कामना पूर्ण गर्दछन्, यसमा अलिकति पनि संशय छैन। अहमेव समेवाग्रे नान्य शतशतशत परम पश्चदाहम यतेतच्चा यो वशिष्यत सोऽस्म्यहम् रतेरतम यत् प्रतीयेत न प्रतीयेत चात्मनि तद्विदादात्मनो मायम् यवासो यथातयः यथा महान्ति भूतानि भूतेषु च वचेष्व नः प्रविष्टानि प्रविष्टानि तथा ते शृणुते स्वहम् एतावदेव जिज्ञासम् तत्त्वा जिज्ञासुनात्मनः अन्वयव्यतिरेकाव्यम यतश्यत सर्वत्र सर्वदा। सृष्टि के पूर्व में मात्र म थिए, मेरा अतिरिक्त न स्थूल थियो न सूक्ष्म, न त दुईटै कारण नै थिए, अज्ञान नै थियो। जहाँ यो सृष्टि नै थिएन तर म त्यही थिए। अहिले यो सृष्टिका रूपमा जो प्रतीत भइरहेको छ त्यो पनि म नै हुँ र जो बचेको छ त्यो पनि म नै हुँ। वास्तवमा कोही र कोही नहुँदा पनि केही को छ, अनिर्वचनीय वस्तु मेरा अतिरिक्त म परमात्मा दुई चन्द्रमा जस्तै मिथ्या प्रतीत भइरहेको छ, अथवा विद्यमान भएर पनि आकाश मण्डलमा तथा नक्षत्रहरूमा राहुको भाँति मलाई कसैले देख्न सक्दैन र यसलाई मेरो माया नै सम्झनु पर्दछ। जस्तै प्राणीका पञ्चभूत रचित छोटा बड़ा शरीरमा आकाश आदि पञ्च महाभूत तीन शरीरका कार्य रूपबाट निर्मित भएका कारण शरीरमा प्रवेश गर्दछन् र पनि पहिले नै उनी स्थानमा परिपूर्ण भएकाले गर्दैनन् पनि, त्यसरी नै ती प्राणीका शरीरका दृष्टिमा म उनीहरूमा आत्माका रूपमा प्रवेश गरेको हुन्छु र आत्मदृष्टिद्वारा आफ्ना अतिरिक्त अरू कुनै पनि वस्तु नहुने भएकाले म त्यसमा प्रवेश गरेको हुँदिन पनि। यो ब्रह्म होइन, यस प्रकार निषेध पद्धतिबाट यही ब्रह्म हो। यो विधानद्वारा यही सिद्ध हुन्छ कि सर्वातीत एवं सर्वस्वरूप भगवान नै सर्वदा र सर्वत्र स्थित छन्। उहाँ नै वास्तविक तत्व हुन्। जो आत्मा अथवा परमात्माको तत्व ज्ञान जान्दछ उसलाई मात्र यति जाने आवश्यक पर्दछ। यो तत्व श्रीमद् भागवत महापुराणको द्वितीय स्कन्धको नौ अध्यायको 32-35 श्लोकमा लेखिएको छ र जति पनि वृद्ध माता पिता दाजुभाइहरू हुनुहुन्छ जसलाई भागवत सम्बन्धी केही ज्ञान थाहा छ उहाँलाई भागवत फल प्राप्तिको लागि सबै उहाँले द्वादश स्कन्धको 13 अध्याय त्यति गर्न नसके यो द्वितीय स्कन्धको 9 अध्यायको 32-35 श्लोकसम्मको 3 श्लोकलाई प्रत्येक दिन अध्ययन अथवा पाठ गर्न भ्याउनु भयो भनेदेखि यहाँले सम्पूर्ण भागवत पाठ गरेको फल प्राप्ति पाउनुहुनेछ। श्रीमद् भागवतमा धर्म र अर्थको समा धर्म र ज्ञानको समावेश छ। श्रीमद् भागवतको पाठ वा कथा सुन्नाले मानव जन्मको पाप नष्ट हुन्छ। श्रीमद् भागवत नै मानवलाई बाँच्ने मार्ग देखाउँछ। यसका प्रत्येक श्लोक मानवलाई मार्गदर्शन गराउँछन्। भागवतको वर्णन अनुसार भगवानको 24 पटक अवतार भएको छ, त्यसमा 10 अवतारको विशेष स्थान दिएको छ। त्यसमा पनि राम अवतार र कृष्ण अवतार त अत्यन्तै महत्वपूर्ण मानिएका छन्। श्रीमद् भागवतलाई गरौं आत्मसात, किनकि भगवान श्रीकृष्णका एक एक शिक्षामा जीवनको सार छिपेको छ। श्रीमद् भागवतलाई जीवनका प्रत्येक पक्षसँग जोडिएको शिक्षा विद्यमान छ। त्यसैले श्रीमद् भागवत कथा मात्र सुन्ने होइन आत्मसात गर्ने पनि हो, किनकि श्रीमद् भागवत कथा नै कलियुगको एउटा कल्पवृक्ष हो। श्रीमद् भागवत साक्षात भगवानको स्वरूप हो, त्यसैले भक्त भागवतगण भागवत भावनाले श्रद्धापूर्वक पूजा आराधना र अर्चना गर्ने गर्दछन्। यसै महान ग्रन्थका माध्यमद्वारा संसारमा सकाम कर्म निष्काम कर्म साधना ज्ञान सिद्ध ज्ञान साधन भक्ति साध्य भक्ति वैध भक्ति प्रेम मार्ग मर्यादा मार्ग अनुग्रह मार्ग अद्वैत र द्वैत मार्ग आदि सबैको परम रहस्य मधुरताका साथ एकै ठाउँमा संग्रह गरिएको छ। यसका प्रत्येक अङ्गद्वारा भगवत भावपूर्ण पारमंश ज्ञान सुधा सरिताको बाढ आएको छ। यस्मिन परमंशमेक ममलम ज्ञानम परम गीयते भगवानको मधुर मधुरतम प्रेम रसको छल दुस्सागर नै श्रीमद् भागवत पुराण हो। परम मधुर र यवद रसद्वारा भगवत रसद्वारा भरिएको रसिक ग्रन्थ हो भागवत। त्यसैले त स्वादु स्वादु पदे पदे भनिएको छ। संसारमा एउटै भागवत ग्रन्थ यस्तो छ जसको अरू केहीसँग तुलना गर्न सकिँदैन। भागवतलाई सम्पूर्ण विद्याको भण्डार मानिएको छ। त्यसैले त विद्या भागवता अवधि भनेर संज्ञा दिएको छ। भागवत रूपी पारम संहिताको यथार्थ आनन्द त उनी सौभाग्यशाली भक्तहरूलाई कुनै सीमासम्म मिल्न सक्दछ जसले साँचो हृदयले लगनका साथ श्रद्धा भक्तिपूर्वक मात्र भगवत प्रेमका लागि यसको परायण गर्दछन्। त्यसो त श्रीमद् भागवत आशीर्वादात्मक ग्रन्थ हो। यसको परायणबाट लौकिक अलौकिक पारलौकिक सबै प्रकारका सिद्धिहरू प्राप्त हुन्छन्। यसमा अनेकौं प्रकारका अमोघ प्रयोग उल्लेख छन् जस्तै नारायण कवचद्वारा समस्त विघ्नहरूको नाश तथा विजय आरोग्य र ऐश्वर्य प्राप्ति पुंसवन व्रतद्वारा समस्त कामनाहरूको पूर्ति गर्जुङ रसवनबाट ऋणबाट मुक्ति शत्रुबाट छुटकारा र दुर्भाग्यको नाश प्रयोग व्रतबाट मनोवांछित सन्तानको प्राप्ति सप्ताह श्रवण अथवा परायणबाट प्रेतत्वबाट मुक्ति यी सबै समाधानहरू भगवत प्रेम या भागवत प्राप्तिका लागि प्रयोग गरियो भने यसबाट भागवत प्राप्तिका मार्गमा धेरै सहयोग मिल्दछ। श्रीमद् भागवत सेवनको यथार्थ आनन्दमा भगवत प्रेमी भक्तजनलाई प्राप्त हुन्छ। जो व्यक्ति आफ्नो विद्या बुद्धि र अभिमान छोडेर केवल भगवत कृपाको आश्रय लिएर श्रीमद् भागवतको अध्ययन चिन्तन तथा मनन गर्दछ उसले नै भागवत भावनाको आफ्नो क्षमता अनुसार हृदयङ्गम गर्न सक्दछ। श्रीकृष्णको स्वरूप हो यो संसार। श्रीमद् भागवत कथा प्रत्येक जीवलाई परमात्मासँग जोड्दछ। कथा मनुष्यको मनलाई सांसारिक विषयहरूबाट मुक्त गराएर श्रीकृष्णका चरणको तर्फ लैजाने सशक्त माध्यम हो। यसको श्रवण मात्रले जीव सांसारिक बन्धनबाट मुक्त हुन्छ। भागवतको मुख्य सिद्धान्त मानव मात्रको मनमा श्रीकृष्णका प्रति अनुराग उत्पन्न गराउनु हो। जसरी जीवका मनमा परमात्माका प्रति प्रेम भावको जन्म हुन्छ त्यो सबैमा श्रीकृष्णकै दर्शन गराउँछ। त्यसपछि मात्र यो सबैले सबैका प्रति सेवा सहकार र सम्झनाका साथ व्यवहार गर्न थाल्दछ। सबैमा परमात्माको दर्शन कथाको मुख्य उद्देश्य हो। भगवान श्रीकृष्णका चरणमा चाहे चाण्डाल आओस् चाहे धार्मिक ब्राह्मण चाहे निर्धन जुसुकै आओस् उनले समान भावले सबैको उद्धार गरेका छन्। यही श्रीकृष्णकै जो प्रेम हो जो अलग अलग मनलाई एक मालाका रूपमा एउटै सूत्रमा गाँथ्ने गर्दछन्। भक्तको कल्याणका लागि निराकार ब्रह्म निराकार हुने गर्दछन्। उनको लीला उनको धाम नाम तथा स्वरूप स्वयं नै पूर्ण छ। ब्रह्माण्डका सबै तत्त्वमा उनी भगवान व्याप्त छन्। ज्ञानी ज्ञान ध्याता र ध्येय सबै उनैमा उनैबाट उब्जेका तत्त्व हुन्। भगवान लीला गर्नका लागि केबाट के भन्न सक्छन् यो जान्नका लागि बडा बडा तत्त्व ज्ञानीका वशमा पनि छैन। एकम शास्त्रम देवकी पुत्र गीत मेको देवो देवकी पुत्र एव एको मन्त्रस्तस्य नामानि यानि कर्मापेकम तस्य देवस्य सेवा। एउटै शास्त्र जो छ देवकी पुत्र भगवानका श्रीमुखबाट गीताको गायन भएको छ र उनी एक प्राप्त गर्न योग्य देव हुनुहुन्छ। उनका गायनमा जो सत्य बताइएको छ त्यही आत्मा हो। आत्माका सिवाय अरू केही शाश्वत छैन। त्यो गायनमा उनी महायोगेश्वरले के जप्नका लागि आदेश गरेका छन् भनेदेखि ओम ओम अक्षय परमात्माको नाम हो। ओमको जप गर र नाम मेरो धारण गर। गीतामा एउटै धर्म वर्णित छ परमदेव परमात्माको सेवा। उनलाई श्रद्धाका माध्यमद्वारा आफ्ना हृदयमा धारण गर्न सृष्टिको आरम्भबाटै गीता तपाईको अभिन्न शास्त्र रहेको छ, गीताको सहयोगद्वारा नै श्रीमद् भागवत महापुराणको व्याख्या गरिएको छ। यदा यदा धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम धर्मस्य तदात्मानं सृजाम्यहं परित्राणाय साधूनां विनाशाय च दुष्कृतां धर्म संस्थापनार्थाय संभवामि युगे युगे। भगवानका 24 अवतार भएका छन्, जसमा मानव जीवन दुई मानव जीवनलाई दुई अवतार अत्यन्त श्रेष्ठ मानिएका छन्। राम र कृष्ण अवतार प्रत्येक मानवले भगवान रामको आचरणलाई पालन गर्नुपर्दछ। भगवान भक्तको रक्षा र दुष्टको विनाश गर्नलाई, साथै पृथ्वीमा गौमाता र ब्राह्मण आदिको रक्षा गर्नका लागि अवतार लिन्छन्। धर्मको हानि भएपछि अवतार लिन्छन् भगवान। जहिले पनि धर्मको हानि भएर चरम सीमामा पुग्दछ, तब प्रभु पापलाई अत्यन्त अन्त्य गर्नका लागि मानव शरीर लिएर धरतीमा अवतरित हुन्छ। भगवान श्रीराम श्रीकृष्ण मानव शरीर लिएर धरतीमा अवतरित हुनुहुन्छ। भगवान श्रीराम श्रीकृष्णले धरतीमा अवतार लिएर रावण वा कंसरूपी काँडालाई सदाका लागि मार्गबाट पन्चाइदिएका छन्। रावणसँग आध्यात्मिक ज्ञान त थियो, तर अहंकारका कारणले उसले प्रभु श्रीरामको महिमालाई चिन्न सकेन र उसको अन्त्य भयो। त्यसैले हामी सबैको कर्तव्य यो हो कि आफूलाई अध्यात्मका साथमा जोडेर आफ्नो भविष्य उज्जवल बनाऊ। भगवानसँग नाता जोड्नाले जीवन सफल हुनेछ। भगवानसँग हाम्रो कुनै प्रकारले नाता जोडियोस् त यो जीवन मात्रलाई होइन जन्म जन्मान्तर सुधारिनेछ। हामी प्रति प्रभुको अलिकति ध्यान दृष्टि हाम्रो भाग्य बदलिदिनमा सक्षम छ। श्रीमद् भागवत कथा श्रवण गर्नाले जति पुण्य फल मिल्छ मिल्न सक्छ, त्यति अरू धार्मिक कार्य गर्नाले मिल्न सक्दैन। चञ्चल मन रूपी अनियन्त्रित पक्षीलाई पनि प्रभु कथा अत्यन्त सरलताद्वारा वशमा ल्याउन सकिन्छ। कथा सुन्नेवाला खुद त कथाको भागी बनिनै हाल्छ, साथै उसका पूर्वज एवं पितृहरू पनि त्यो उत्तम भागवत कथाको भागीदार बन्न पाउँछन्। अवश्य नै परमेश्वरको शरणमा सुख मिल्छ। परमात्मामा जस्तो कर्म उस्तै फलको नियम अनुसार सबै फल दिन्छन्। पुण्य कर्मको फल मिठो हुन्छ, पाप कर्मको तितो। प्रभुले हामी सबैलाई सुन्ने बुझ्ने देख्ने र बोल्ने शक्ति प्रदान गरेको छ। जसले यसको सदुपयोग गर्छ उसलाई राम्रो फल मिल्दछ, र जसले दुरुपयोग गर्छ त्यसलाई त्यसको विपरीत। परमेश्वरको कृपा पात्र बन्नका लागि पुण्य कर्मको कमाई लगाउनु पर्दछ, साथै यसमा काम क्रोध मोह लोभ मायालाई जित्नका लागि आध्यात्मिक ज्ञानको आवश्यकता हुनुपर्दछ। आजको कार्यक्रम यति नै, धन्यवाद।
रोक्न खोज्छु रोकिँदैन उत्ताउलो यो हावाको वेग, थाम्न खोज्छु थामिँदैन अस्थिर यो हावाको वेग। नेपाली कला साहित्य संस्कृति बिम्ब प्रतिविम्बहरू तपाईँहरूकै साहित्यिक रचनाहरूको यो हो कार्यक्रम भाव सम्वेग। एक्सिस मानवटु 900 AM रेडियो भुटानी आवाज भित्रको अर्को एउटा श्रृंखला लिएर म उपस्थित भइसकेकी छु। आउनुहोस् तपाईँहरूलाई कार्यक्रममा म हार्दिक स्वागत गर्न चाहन्छु। आज मिति 9 अगस्त बिहिबार, सप्तमी तिथि, अष्टमी पनि परेको छ। श्रीकृष्ण जन्म अष्टमीको अवसरमा हार्दिक शुभकामना पनि दिन चाहन्छु सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई। रंगियोरा कम्युनिटी हलमा यही शुक्रबार 4:30 बजेदेखि 9 बजेसम्म श्रीकृष्ण जन्म अष्टमीको विशेष कार्यक्रम हुँदैछ। त्यसमा सम्पूर्ण भक्तजनहरूलाई उपस्थितिको आग्रह पनि गर्न चाहन्छु, यहीँबाट निमन्त्रणा गर्न चाहन्छु। यसै अवसरमा आज मसँग कार्यक्रमको अवधिभरि रहेर वार्तालाप गरिदिनु हुनका लागि एक स्रष्टा हुनुहुन्छ, विदुर पौडेल कालेजी हुनुहुन्छ। भर्खरै पामिस्टोन नर्थमा बसोबास गर्दै आइरहनु भएको छ। लगभग 27-28 वसन्तका विदुर पौडेल कालेजी हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। विदुरज्यू, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु।
धन्यवाद।
नेपाली साहित्यलाई नै अंगालेर केही प्रकाशित कृतिहरूलाई लिएर हातेमालो गर्दै हुनुहुन्छ, नेपाली साहित्यसँग कस्तो अनुभव राख्नु भएको छ?
नेपाली साहित्यसँग जोसँग प्राणको भन्दा पनि प्यारो नाता हुन्छ, किनकि आफ्नो भाषा संस्कृति र संस्कार जबसम्म रहन्छ तबसम्म हामी बाँचिरहेको अनुभव गर्दछौँ।
जस्तै म साहित्य क्षेत्रमा अगाडि बढ्छु भन्ने कुरा कसरी मनमा आयो?
यो चाहिँ अब म साहित्य क्षेत्रमा अगाडि बढ्छु भने चाहिँ त्यो कुरा गरिन हालौँ है। जब काम गर्दै गएपछि त्यसको फल त अवश्य पाइन्छ, तर फल पाउँछु भनेर मात्रै काम चाहिँ गर्नु हुँदैन।
भनेपछि अब मैले केही गरेपछि पाउँछु भन्ने आशा हुँदा हुँदै पनि त्यति साह्रो हामी फलको आशा तुरुन्तै चाहिँ गरिहाल्दैनौँ।
हजुर हजुर।
यो प्रयासलाई अहिले हातमा लिइरहनु भएको छ, एउटा प्रयास संग्रह छ, यसमा जसरी रुवाईहरूलाई समावेश गर्नुभएको छ, एउटा संयोग त बन्नै पर्छ मान्छेले केही लेख्नका लागि अथवा एउटा केही पुस्तक छाप्नका लागि। हामी लेख्छौँ लेख्न त, तर एउटा डायरीमा मात्रै सीमित गरेर हामीलाई कहिले पनि पुग्दैन। यो प्रयासलाई प्रकाशित गर्न कतिको प्रयास गर्नु पर्यो?
यसको एउटा आफ्नै पृथक छ है, जसरी प्रयास यसरी यहाँसम्म सबै अरूको हातमा पुग्नु, तपाईँहरूको हातमा यसरी आइपुग्नु भनेको धेरै यो सङ्घर्षहरू झेल्नु परेको छ। यो धेरै लामो कहानीहरू छ क्या यसमा।
होइन, अलिकति जस्तै के भन्छौँ हामी ठ्याक्कै भनिहाल्नु पर्दा सर्टकटमा।
अब पहिला चाहिँ अब आर्थिक अवस्थाकै कठिनाई हुन्थ्यो क्याम्पमा बस्दाखेरि। जब बाबा आमाहरू न्युजिल्यान्ड आउनुभयो, उहाँहरूको यो आर्थिक सहयोगबाट अनि साथीहरूको विशेष अब एउटा प्रेरणा पनि मिल्नु पर्दो रहेछ। त्यस्तै समयहरू होइन, त्यस्तै परिस्थितिहरू आइपुग्नु पर्दो रहेछ, जसरी अब साथीहरूले इम्प्रेसन गर्नुहुन्थ्यो क्या। लेख्नु चाहिँ अब पहिलेदेखि नै छाटापट लेख्थेँ, तर देखाउनु भने चाहिँ डराउँदै पनि हाम्रो एके राणा साम्पाङजी, उहाँलाई म सम्झिन चाहन्छु, उहाँकै एउटा एकदम ठुलो दायित्व छ भनौँ न, एउटा भूमिका छ। उहाँले नै अब लेख्दो रहेछ भनेर फुर्काउँदै हुन्थ्यो क्या, फुर्काउँदै छट्टै शब्द आश्रममा एक दुईवटा रुवाईहरू कोरे। त्यसबाट सर त्यतिकै अब उहाँहरूले नै अब इम्प्रेसन गर्नु थाल्नु भएपछि प्रयास किन नगर्ने, प्रयास गर्दा हुने रहेछ भने त्यतिकै थिममा किताबको नाम नै प्रयासै पुग्यो।
एके राणा साम्पाङ हाल अमेरिकामा हुनुहुन्छ, कहाँ हुनुहुन्छ?
उहाँ टेक्सासमा हुनुहुन्छ।
टेक्सासमा हुनुहुन्छ भनेको के, भुटानी? भुटानी हुनुहुन्छ?
भुटनिसी हुनुहुन्छ उहाँ।
ठिकै छ। एके राणा साम्पाङज्यूले नै हजुरप्रति लेख्नु भएको शुभ शब्द भेटेकी छु मैले। माटोमुनिको बीज यो भ्रूण तन्किएपछि देखिन्छ, आकाशको तारा अन्धकारमा चम्किएपछि देखिन्छ, हरेक काम एउटा न एउटा कला शक्ति लुकेका हुन्छन्, चिनेर संघर्ष गर्दै अघि लम्किएपछि देखिन्छ। साँच्चै राम्रो शब्दहरूले हजुरलाई स्वागत गर्नुभएको छ, उहाँले सम्बोधन गर्नुभएको छ। कसरी चाहिँ आकाशमा तारा चम्केको देखिन्छ भन्ने खालका कुराहरू गर्नुभएको छ, अलिकति बताइदिनु न। एके राणा साम्पाङसँगको सामिप्यता र उहाँको जुन एउटा हौसला छ नि, त्यो कसरी तुलना गर्न चाहनुहुन्छ?
एके राणाज्यूको है उमेरले चाहिँ भाइ नै हो, तर बुद्धिले चाहिँ म दाजु मान्छु।
हजुर।
र यस्तो हुँदो रहेछ, जब एउटा सृजना गर्न थालेपछि हरेक चिज आफूलाई प्यारो लाग्दो रहेछ होइन, त्यही आधारले चाहिँ उहाँले चाहिँ निहालेर हेर्नुभएछ र जगजगाउनुहुन्थ्यो क्या। अब भाइ भनौँ कि दाई भनौँ भन्ने बनाउनु भयो एक त्यसलाई होइन, त्यसकै त्यही सन्दर्भले गर्दा नै उहाँले मलाई एउटा इम्प्रेसन गर्नुभयो, लेख्नुपर्छ लेखेँ भने। अब हाम्रो आयु भनेको भलाइ 50-60 वर्ष बाँचेला, त्यो पछाडि बाँच्ने भनेको चाहिँ हाम्रो शब्दहरू नै रहेछ, सृजनाहरू नै रहेछ भन्ने कुराहरू उहाँले इम्प्रेसन गर्नुभयो क्या। त्यो इम्प्रेसन गर्दाखेरि चाहिँ घात पनि लाग्यो, ओहो हो रहेछ मेरो आयु भनेको कति बाँच्दो रहेछ, त 50-60 वर्ष 70 वर्ष बिग्ने बाँचेको 80 वर्ष, त्यो पछाडि त बाँच्ने भनेको त शब्दहरू नै रहेछ भन्ने कुराहरू चाहिँ उहाँले एउटा रियलाइजेसन गरिदिनु भयो क्या।
मान्छेले मरेर लानु त के छ र, आज हामीले जस्तो काम गरेका छौँ भोलि त्यसकै प्रतिक्रिया पाउँछौँ, या त हामीले राम्रो काम कसरी गर्दै जाने हो भन्ने कुरा अथवा साहित्यमा हामीले कस्तो देन छोडेका छौं भन्ने कुरा पछाडि आउने पुस्ताहरूले जान्ने कुरा नै यिनै हुन्। यो प्रयास एउटा रुवाई संग्रह छ। यस संग्रहभित्र धेरैजना साहित्य अनुरागी श्रोताहरूले अनि सर्जक जीवहरूले मिठा मिठा शब्द समर्पण गर्नुभएको छ। त्यसैमा फुर्बा तामाङ हुनुहुन्छ, कार्यकारी अध्यक्ष हुनुहुन्छ रुवाई मञ्च भुटानका। त्यसै गरी प्रकाश आङदेम्बेज्यू हुनुहुन्छ, मणिकमल छेत्री हुनुहुन्छ, युवराज खनाल, लीला अनमोल धेरैजना हुनुहुन्छ। हाम्रो यहाँनिर बलराम सिन्चुरी थोयस पनि हुनुहुन्छ, उहाँ पनि भर्खरै न्युजिल्यान्ड आइपुग्नु भएको छ। अर्को अर्को अङ्कमा उहाँलाई पनि म समेट्दै जाने नै छु। मलाई न्युजिल्यान्डमा अहिले यो समयमा आइपुग्दाखेरि दुई चारजना गर्दै गर्दै जो साहित्यलाई माया गर्ने श्रोताहरू बढिरहनु भएको छ एउटा खुसीको कुरा मान्नुपर्छ। सबैजनाले सर्जक र सृजनालाई सम्मान गर्न जान्नुपर्छ भन्ने लागेको छ। त्यति हुँदा हुँदै पनि लीला अनमोल हुनुहुन्छ कञ्चनजङ्घा एफएमकी प्रस्तोता हुनुहुन्छ, कार्यक्रम उहाँले साहित्यिक कार्यक्रम नै चलाउँदै आइरहनु भएको छ र एक नारी हस्ताक्षर हुनुहुन्छ, नेपाली साहित्यमा एउटा छुट्टै पहिचान कमाउनु भएकी हुनुहुन्छ, उहाँले हजुरलाई शुभकामना दिनुभएको छ। स्रष्टा विदुर पौडेल काले रुवाई संग्रहको कोसेली लिएर साहित्यको घनघोर जंगलमा प्रवेश गरेका छन्। यस प्राकृतिक सौन्दर्यको अनमोल खानी पनि छ र त्रासदही अप्ठ्यारा अनि असहजतामा एक्लोपन अनुभूति पनि छ। यी दुवै बाटाहरूमा यात्रा गर्दै गन्तव्य छिचोल्नु नै साहित्य प्रवेशको सार्थकता झल्कन्छ सायद। यति बेला स्रष्टा विदुर पौडेल कालेलाई यही जंगलभित्र प्रवेश गर्दै गरेको पाए मैले। जीवनभन्दा पर पनि अर्को एउटा जीवन छ। जीवनको तिनै चुनौतीहरूलाई सामना गर्दै साहित्यको भावना र बौद्धिकता दुवैको बेजोड प्रस्तुति रहोस् भन्दै मेरो तर्फबाट निरन्तर लेखनीको शुभकामना भन्नुभएको छ। कसरी सम्झिने लीला अनमोललाई? आज कञ्चनजङ्घा एफएम झापाको एफएम हो, झापामै छोडिगयो, नेपालमै छोडिगयो, हजुर न्युजिल्यान्डमा हुनुहुन्छ, कसरी सम्पर्क बढाइरहनु भएको छ?
सम्पर्क त अहिले ग्लोबलाइजेसनको यो युगमा है जमानामा सम्पर्क त भइ नै रहन्छ, त्यो सम्पर्क भने ठुलो कुरा होइन। तर हामी क्रिएसन गर्ने मान्छेहरू चाहिँ जहाँ गर्ने एउटा फिलिङ्सले चाहिँ टच गरिरहेको हुन्छ क्या, त्यही कारणले उहाँलाई सम्झिरहेको छु किनकि उहाँ पनि एउटा क्रिएसनमा लाग्नु भएको कुरा त तपाईँहरू मलाई भन्दा हजुरहरूलाई राम्रो थाहा छ है। त्यही कारणले चाहिँ एउटा क्रिएसन गर्नेहरू चाहिँ जहाँ गए तापनि एउटा सृजना गर्नेहरू चाहिँ सृजनाको अब एउटा नराम्रो अब एउटा फिलिङ्स आयो होइन, नराम्रो घटना घट्यो तर सृजनामा यति मिठास पारेर उतार्नुहुन्छ, त्यही नै हो क्या सम्झिने वास्तवमा एउटा सृजना चाहिँ अब निरन्तर उहाँले निरन्तरको कामना नि गर्नुभयो, हरेक कुरामा निरन्तरता नै चाहिने रहेछ भन्ने कुराहरू पनि पछाडि कालमा आएर अनुभव पनि भयो।
जस्तै मान्छेहरूले भन्नुहुन्छ लेख्ने मान्छेलाई दुख्नै पर्छ या त छुनै पर्छ, हजुर कसरी लेख्न सक्नुहुन्छ?
यो एकदम सही होइन प्रश्न, तपाईँले एकदम राम्रो प्रश्न गर्नुभयो। अब हाम्रो अवस्था भनेको एउटा शरणार्थी जीवन बितायौं, त्योभन्दा अझै दुख्नुपर्ने चाहिँ अब परिस्थिति छ जस्तो चाहिँ मलाई लाग्दैन।
अब हामी फेरि कहाँ गएर दुख्छौं भन्ने कुरा हामी कल्पनै गर्न सक्दैनौ,
कल्पना त गरेर साध्य हुँदैन।
जस्तै मान्छेहरूले भन्छन् नि कवि मनले के लेख्छ लेख्छ, अब त्यो जे होस् एउटा कसैले केही लेख्नु भएको छ भने उहाँले केही भनिदिने शब्द पाउनु भएन भने कवि मनसँग आखिर कहिल्यै नै सकिँदैन। मान्छेहरू भन्छन् एभ्रीबडी विल बी पोइट वेन दे आर इन लभ, के भन्न चाहनुहुन्छ? मायामा पसेकाहरूले मात्रै कथा कविता गजल गीत संग्रह केही लेख्छन् केही निकाल्छन् भन्ने कुरालाई कस्तो दृष्टिले हेर्नुहुन्छ?
माया त अब हरेक चिजकै हुन्छ, माया भन्ने बित्तिकै अब
तर जस्तै मान्छेले अलिकति प्रेमलाई नै ठ्याक्कै टार्गेट गरेर भन्नुपर्दाखेरि जो मान्छेले प्रेममा अलिकति धोका पाएको छ अथवा कि उसले मानौ न सक्सेस भयो केही भयो त्यस्तो भयो भने मतलब सक्सेसलाई पनि त्यति नलिहालौँ, सफलतालाई सफलता भयो भने त मान्छेले त्यसै बिर्सिन्छ अरे, तर अलिकति दुःख भयो भने धेरै लेख्छन् भन्छन् नि, कसरी लेख्न सक्नुहुन्छ हजुर?
यो चाहिँ एकदमै जटिल समस्या तिर्से है, मोटो दुख्नुपर्छ नदुखिकन पीडा नभइकन लेख्नु अब एउटा सृजना गर्नु निकै गाह्रो नै हुन्छ। दुखाइहरू भयो भएन भन्दिनँ किनकि एउटा देश छोड्दाको पीडा छ, अर्कोतिर शरणार्थी हुनुपर्दाको पीडा छ, ती कुराहरूले नै दुखाए क्या बढी जस्तो नि।
मैले आफ्नै अलिकति कुरा गरे, जतिखेर म यही एक्सिस मानवटु रेडियोमा भर्खरै प्रवेश गरेकी थिएँ त्यतिखेर एकजना मेरै सहकर्मी मित्र भन्न चाहन्छु, उहाँ अहिले रेडियोको अवधिभन्दा अलिकति बाहिर हुनुहुन्छ, रेडियोमा त्यति उपस्थिति जनाइरहनु भएको छैन, उहाँलाई पनि म मिस गरिरहेकी छु। कार्यक्रममा उहाँलाई पनि फेरि आउनका लागि अनुरोध पनि गर्न चाहन्छु। त्यतिखेर मलाई सोध्नु भएको थियो किन गजल लेख्ने मुनाजी, कसरी गजल लेख्ने, मायामा पर्नेहरूले मात्रै गजल लेख्छन् नि भन्ने कुरा गर्नुभएको थियो उहाँले। त्यतिखेर मलाई पनि त्यस्तै लागेको थियो, मन पोल्नुपर्छ, मुटु जल्नुपर्छ अनि आउँछ गजल, आँखा बोल्नुपर्छ, दिल जल्नुपर्छ अनि आउँछ गजल। त्यस्तै त्यस्तै नै हुन्छ, केही केही चाहिँ हुनैपर्छ अनि मात्रै गजल आउँछ, अनि मात्रै लेख्ने कुरा आउँछ, गीत आउँछ, रुवाई आउँछ, मुक्तक आउँछ, सबै थोक आउँछ। जस्तै अलिकति कार्यक्रमको मध्य मध्य भागतिर पुग्न लाग्दाखेरि सुरु सुरुको कुरा गर्न खोजे, सुरुका दिनहरूमा कसरी लेख्न थाल्नुभयो?
सुरुको दिनमा भनेपछि एउटा हाम्रो चाहिँ अब हाम्रो स्कुलमा है एउटा साहित्यकारहरूको एउटा जुन कृतिहरू पढ्ने अवसरहरू पाउँथ्यौँ होइन, त्यही माथि विवेचनाहरू लेख्ने, सप्रासङ्गिक व्याख्याहरू गर्ने, ती कुराहरूले पनि अलिकति छुँदो रहेछ क्या। विशेष त अब हाम्रो पुर्खाहरू नै बाबाआमाहरू नै राम्रो साहित्यकारहरू छन् भन्ने कुराहरू अहिले पछाडि कालमा आएर महसुस गरेँ। ती कुराहरूले नै छुयो मलाई चाहिँ लेख्नुको लागि नि एकदमै।
जस्तै अब एउटा सप्रसङ्गीय व्याख्यादेखि लिएर विवेचनाका कुरा आए, लेख्ने कुरामा मिलन विछोडका विवेचना त भइ नै हाल्छन्। कुनै पनि कुरालाई अलिकति प्रष्टसँग केलाएर जाने हो भने त्यही नै मिलन हुन्छ, त्यही नै विछोड हुन्छ, त्यही नै विवेचना हुन्छ, त्यही नै संगम हुन्छ, त्यही नै सबै थोक हुन्छ। जस्तै अलिकति अब आफूलाई आफ्ना कृति सबै राम्रा त राम्रै हुन्छन्, तर आफ्नै केही रचनाहरूलाई वाचन गरेर सुनाउनु पर्दा म ठ्याक्कै यही चाहिँ सुनाउँछु भन्ने लागेका दुई चारवटा सुनाउनुहोस् न।
विशेष म नेपाललाई नै सम्झिन जान्छु किनकि एउटा नेपाली भएको नाताले
19 वर्ष बसेको ठाउँ, 20 वर्ष बसेको ठाउँ आज विदेश आयो भनेर चट्टै भुल्न त सकिँदैन, त्यस्तै हो।
नेपाललाई यति धेरै मिस गर्दो रहेछु होइन, जब केही कुराहरू चाहिँ आफूदेखि टाढा हुँदो रहेछ, त्यही कुराहरूको महत्त्व हुँदो रहेछ भन्ने कुराहरू पनि आवाज गर्दै यो सृजना हजुरहरूलाई पस्किन चाहन्छु। नेपालीको इतिहास आज खोज्न मन लाग्यो, नेपालीको इतिहास आज खोज्न मन लाग्यो, स्वर्ग जस्तो नेपाल आमा पुज्न मन लाग्यो, हेला मात्र होइन साथी सम्मान गर्नु मनले, हेला मात्र होइन साथी सम्मान गर्नु मनले, तिखो बाला साहित्यको रोज्न मन लाग्यो, नेपालीको इतिहास आज खोज्न मन लाग्यो।
ठिकै छ, मिठो रचना सुनाइसक्नु भएको छ, रुवाई संग्रह छ प्रयास विदुर पौडेलज्यू उहाँको आफ्नै संग्रहबाट एउटा रुवाई वाचन गरेर सुनाइसक्नु भएको छ। यही रुवाईपछि म तपाईँलाई कार्यक्रममा एउटा सांगीतिक सौगात जोड्न चाहन्छु। नवराज खड्काज्यू हुनुहुन्छ, उहाँको रचनामा रहेको, अमृत छेत्रीको आवाजमा रहेको थोपा थोपा भई बग्ने यो जीवन अञ्जुलीको पानी जस्तो, यही गीत तपाईँहरूलाई सुनाउन चाहन्छु।
थोपा भई बग्ने जीवन अञ्जुली को पानी सरे के था, फकरे को फूल लाए के था, फकरे को फूल झरनु पर छा पतकर बनी, थोपा थोपा भई बग्ने जीवन आज छ भोली सम्झनाहरू हुन्छन् मात्र जीवन पछि थाहै नपाई अल्पिन्छ जीवन साँझको घाम अल्पेसरी के थाहा फक्रेको फुललाई के थाहा फक्रेको फुललाई झर्नु पर्छ पतकर बने थोपा भई बग्ने जीवन एउटा सपना जीवन को फक्रेको फुलको जस्तै हुन्छ एउटा सपना जीवनको नि फक्रेको फुलको जस्तै हुन्छ जानी नजानी संसारमा जसो तसो जुनै पर्छ जाने जति बुझे यति जीवन रहेछ खम पाने के थाहा फक्रेको फुललाई के थाहा फक्रेको फुल झर्नु पर्छ पतकर बनी थोपा थोपा भई बग्ने जीवन अञ्जुलीको
यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एक्सिस मानवटो 999 एएममा रेडियो भुटानी आवाज. आजको यस अङ्कमा आइपुग्दाखेरि मसँग एक साहित्यिक स्रष्टा हुनुहुन्छ, उहाँसँगको भलाकुसारी पनि भन्न चाहन्छु. कार्यक्रम त भाव सम्वेग हो, तर कसैसँग गफगाफको अन्तर्वार्ता अगाडि बढ़िरहँदाखेरि, कसैसँग साहित्यको बारेमा केही गफ गरिरहँदाखेरि, साहित्य जोसँग साहित्यको भण्डार छ, भाव छ, सम्वेक छ, सबै थोक छ, त्यसैलाई नै सङ्गालेर मैले कार्यक्रमलाई भाव सम्वेक भनेर नामकरण गरेकी छु. आजको यसै भाव सम्वेकमा संयोगले मसँग भेट्नु भएको छ विदुर पौडेल कालेजी हुनुहुन्छ, उहाँलाई म फेरि कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु. विदुरज्यू, कार्यक्रम भाव सम्वेक बजिरहँदाखेरि अनि साहित्यका कुरा भइरहँदाखेरि जस्तै के सोध्न मन लाग्यो भने, मान्छेले जहाँ साहित्यिक कार्यक्रम हुन्छ त्यहीँ एउटा दौडधुप हुन्छ नि, कलेजबाट अथवा स्कूलबाट भागेर भए पनि फलानु ठाउँमा चाहिँ यस्तो खालको कार्यक्रम हुँदैछ भन्दाखेरि भागेर जान मन लाग्ने टाइपको हुन्छ. मैले पनि गरेकी छु स्कूल एज जुन हुन्छ नि, एउटा स्कूल एजमा स्कूल पढ्दाखेरि फलानु ठाउँमा चाहिँ कार्यक्रम हुँदैछ अथवा आफ्नो कुनै मन परेको गायकको कन्सर्ट हुँदैछ भने त्यो दिन चाहिँ कन्सर्ट मतलब अब कन्सर्टलाई नै प्रायोरिटी दिएर कलेज बङ्कै भन्न त मिलिहाल्दैन, कलेज भागेरै गएँ भनिहाल्न त मिल्दैन, तर हुन्छ नि अलिकति कलेजको टाइमलाई चाहिँ छोटिएर अलिकति मात्रै टाइम एटेन्ड गरेर उतातिर चाहिँ संलग्न भएको पनि हुनसक्छ. त्यस्ता कुराहरूलाई जस्तै यो साहित्यिक कार्यक्रममा चाहिँ म गएँ अनि यो चाहिँ मेरो लागि एकदम अविस्मरणीय छ भन्ने खालको एउटा केही हुन्छ नि सम्झनाका तरेलीहरूलाई कसरी सम्झिनुहुन्छ, कसरी यो कार्यक्रम चाहिँ मेरो अति नै अविस्मरणीय भएको थियो भन्ने खालको अलिकति सम्झना गरौँ न.
धेरै राम्रो प्रसङ्ग उठाइदिनु भयो र विगतलाई पनि झल्किदिनु भयो. कार्यक्रममा नजाने कुरा आउँदैन, कार्यक्रम भनेपछि रिक्क हुनु मन लाग्छ र लाग्थ्यो पनि, तर बेला बेला खर्चको अभाव हुन्थ्यो. एक दिन त्यस्तै दोसाँत पऱ्यो क्या धरानको कार्यक्रम जुन क्लरअपले गरेको थियो, त्यसमा चाहिँ मसँग चाहिँ साँच्ची भन्नुपर्दा गाडी भाडा नि थिएन.
हुन्छ नि, किनभने हाम्रो बाध्यता नै त्यही हो, शरणार्थी जीवनमा जुन अवस्था गुज्रेर आयौं हामीसँग सबै थोक थियो, हाम्रो परिवार थियो, आफ्नो परिवार थियो, केही थिएन, एक सुको पैसा थिएन, केही थिएन। ठिकै छ, बढाउँदै जानुहोस्।
गाडी भाडा थिएन, अब साथीहरूले जस्तै थोइस बलराम सिन्चुरी थोइस भाइलाई पनि सम्झिन चाहन्छु, कार्यक्रममा जाँदैनस् भनेर आएँ यसरी नै। अनि मैले त सिधै भने गएँ उसँग, त कोही जे कुनै कुरा पनि लुकाउँदिन, गाडी भाडा छैन भने हाँसे क्या, गाडी भाडा छैन भने अब चामल बेच्न त भने चामलै पुगे कुरा,
बाध्यताका कुराहरू हुन् हाम्रा,
यसो चामल अरे खान नपुग्ने रहेछ भने। अनि उसले नै भने जाने रहर गर्दैछस्, म गाडी भाडा लाइन्छु, पछाडि मलाई दिएन भने। यति साह्रो खुसी भएँ, लाग्यो कि मैले चाहिँ अब धेरै ठुलो उपलब्धि नै गरेछु जस्तो लाग्यो क्या, गाडी भाडा भेट्दा नि, तर फर्काउनु चाहिँ पर्छ भने मलाई पनि थाहा छ। त्यो कार्यक्रममा गएर जुन एउटा मल जमे है, त्यसमा अब आफ्नो रचनाहरू पनि प्रस्तुत गरेँ र अरू पनि सुने, धेरै कुरा अग्रजहरूबाट लिएँ पनि। त्यो कलर अपले गरेको त्यो प्रोग्राममा जुन एउटा नाटक थियो, प्रकाश दाईहरूले नै गर्नुभयो, हाम्रो बुट्ने श्रेष्ठहरूले नै बढी जस्तो चाहिँ अब त्यसको अभिनय गरे। त्यो नाटक म नाटक हेरेर रुन्छु जस्तो लागेको थिएन, तर त्यतिखेर रोएँ क्या। त्यो दिन चाहिँ मलाई एकदमै अविस्मरणीय छ जीवनमा है, र भुल्नु पनि सक्दिनँ क्या हतपत्ती दिनहरूलाई। त्यहाँबाट चाहिँ के भयो भने नाटकले पनि रुवाउँछ र भन्ने एउटा प्रसङ्ग पनि आयो, तर रुइँदो रहेछ भन्ने कुराहरू त्यतिखेर नै मनमा एउटा मन के भन्ने एउटा प्रश्न पनि उठ्ने र सठिक उत्तर पनि भेट्ने त्यस्तो पनि भयो क्या।
भनेको प्रकाश आङदेम्बेसँगको जुन सहकार्य छ नि, प्रकाश आङदेम्बेलाई नजिकबाट भन्नुपर्दा कसरी चिन्नुहुन्छ?
म नजिकबाट उहाँलाई दाई भनेर चिन्छु, हुन्छ उहाँ अब साहित्यिक एउटा फाँटमा
भनेको नेपालमा नेपाली भाषामा रुहाई भित्र्याउने पहिलो सर्जक हुनुहुन्छ प्रकाश आङदेम्बेज्यूलाई नचिन्ने व्यक्ति सायदै बिरलै हुनुहुँदो होला, तर पनि हुन्छ नि एउटा अब जुन प्रकाश दाईसँग सँगैको सहकार्य छ, उहाँसँगैको हातेमालो छ, उहाँसँगैको अब हौसला छन्, प्रेरणा छन्, सबै थोक छन्। म पनि चिन्छु प्रकाश आङदेम्बेलाई, उहाँले पनि भन्नुहुन्छ मलाई पनि ग्यास च्याम्बरमा बुद्ध उहाँले मेरो हातमा थमाइदिनु भएको त्यही रुहाई सङ्ग्रह म पनि सम्झिँदैछु आज। अनि प्रकाश आङदेम्बेसँगको सामिप्य त जुन छँदैछ, आज म टाढा बसिरहेर भए पनि एउटा आवाजको तरङ्गमा तरङ्गित हुँदैछु, यही आवाजका ध्वनिहरू मार्फत प्रकाश आङदेम्बेज्यूलाई मैले पनि सम्झिरहेकी छु भन्न चाहन्छु। तपाईँका माया र आशीर्वादले आज जुन ठाउँमा छु, साहित्यमा अगाडि बढिरहेकी छु, यो हजुरहरूकै देन हो भन्न पनि चाहन्छु। यसरी नै प्रकाश आङदेम्बेज्यूले जस्तै अब झापामा बसेर झापा र इलामलाई एउटा साहित्यको बिन्दु नै मानिन्छ, उद्गम नै मानिन्छ, अब धेरै कुराहरू गर्नुभएको छ, एउटा थिएटर ओपन गर्नुभएको छ, त्यसमा अब हुन्छ नि नाटकहरू गरिदिने, अब केही गर्ने, त्यो जुन नाटककारहरू हुनुहुन्छ प्रकाश आङदेम्बेसँग सहकार्य गर्नुहुने, उहाँहरूसँगको तालमेल कतिको बढ्यो या के भन्न चाहनुहुन्छ?
एकदमै राम्रोसँग बढ्यो, विशेष म दिलिन समललाई सम्झिन चाहन्छु।
बेडागी एकै स्रष्टा हुनुहुन्छ,
अहिले अमेरिका पुगिसक्नु भयो, उहाँको त पर्फर्मेन्सहरू चाहिँ मलाई एकदमै राम्रो मनपर्थ्यो क्या, एकदमै धेरै धेरै मिस गरेको छु। अनि खुन्दाबारीबाट ल्याउँ दावत तामाङ विश्वास,
क्यानाडामा हुनुहुन्छ
जसलाई चाहिँ म एउटा मान्छेमा हुनुपर्ने कलाहरू चाहिँ भाइसँग छ क्या, लेखनमा मात्रै भएन बहु के भन्नु होला त्यसलाई बहुविधाको धनी चाहिँ भाइलाई मान्छु।
त्यसै गरी जसले लेख्नुहुन्छ, जसका साहित्य अथवा जुन रचनाहरू हुन्छन् जसले सुन्नुहुन्छ नि, उहाँले केही न केही त भनिदिइहाल्नुहुन्छ, जस्तै यस्तो गरेको छ अब यसरी गर्दै जानुपर्छ, सबैजनाको माया नै हाम्रो लागि ठुलो कुरा बन्छ, जस्तै कसैले के गरेको छ अथवा तैँले के गर्नुपर्छ भनिरहनु भन्दाखेरि, धेरै बोलिरहनु भन्दाखेरि पनि यसरी नै अगाडि बढ्दै जाऊ, यसलाई चाहिँ यसो गरेको भए हुन्छ है राम्रो हुन्छ भन्ने खालका कुराहरू हुन्छन् नि, एउटा जुन हामी कमेन्ट्स एन्ड कम्प्लिमेन्ट माग्छौँ, जुन फिडब्याक माग्छौँ नि, त्यसरी नै अब फिडब्याक दिने क्रममै मैले अर्कै एकजना स्रष्टा नै भन्न चाहन्छु, अलिअलि गर्दै साहित्यिक क्षेत्रमा प्रवेश गर्नुभएको छ कर्ण गुरुङलाई मैले पाएँ यहाँनिर, भुटानी विश्व भुटानी साहित्य संगठनका संस्थापक अध्यक्ष रुवाई मञ्च भुटानका संस्थापक सदस्य भेटाएँ मैले, उहाँले पनि लेख्नु भएको छ म आफूलाई प्रकृतिसँग खेलाउँदै थिएँ, अरू छोडिदेऊ म जोसमा पेलाउँदै थिएँ, सोही ठाउँमा पोखिँदा सृजना बन्दो रहेछ, यिनी उनी यो सृजना केलाउँदै थिए यसरी नै शुभकामनाका शब्दहरू दिनुभएको छ कतिको नजिकबाट चिन्नुहुन्छ कर्ण गुरुङलाई
कर्णजीलाई कर्णजी भनिरहँदाखेरि उहाँ रिसाउनु पनि हुन्छ धेरै चोटि झपर्नु नि भयो हिजोसम्म अब ततरम्म गरेर बोल्ने एउटा क्लासमेटै हो है
त्यस्तो भइहाल्छ नि तर जब साहित्यमा मान्छे अलिकति साहित्यिक हुन्छ अनि एउटा उपनामले चिन्न मन लाग्छ अनि अलिकति सम्मानित भएर बोल्न पनि मन लाग्छ बोल्ने सिक्ने कुराहरू पनि पाइन्छ
सिक्ने कुराहरू भन्दा पनि त बोल्दै जाँदा आफूलाई नै कस्तो हुन्छ भने त भनेर जाँदाखेरि अब एउटा मासमा त भनेर सम्बोधन गर्नु अप्ठ्यारो हुँदो रहेछ क्या तपाईँ हजुर भने गाली खाने काम त भइगयो र एउटा क्लासमेटको हिसाबले भन्दा पनि एउटा नजिकको मित्र है आत्मीय मित्र भन्न रुचाउँछु किनकि कर्णजीले पनि आज जुन हाम्रो भाषा संस्कृति संस्कारलाई विश्व सामु चिनाउनको लागि युवासबाट धेरै ठुलो पहलहरू गरिरहनु भएको छ र झगझगाउनु पनि हुन्छ बेला बेला र साथीहरूले नै झगझगाएर यहाँदेखि नै म तपाईँहरूले एउटा आवाज गर्न चाहन्छु कि लगभग यो दुई महिनाभित्र लाग्दैन होला डेढ महिनाभित्रमा कविता सङ्ग्रह एउटा बसाइसरेको देश पनि प्रकाशनमा आउन आँट लागेको छ मेरो ती कुराहरू चाहिँ के भयो भने कर्णजीहरूले नै झस्काउनुहुन्थ्यो क्या झगझगाउनुहुन्थ्यो अब रुवाई सङ्ग्रह त प्रकाशित गर्नुभयो किनकि पहिलादेखि नै म कविता सङ्ग्रहमा हात चलाइरहन्थेँ त्यही भएर उहाँहरूले चाहिँ इम्प्रेसन गर्नुभयो क्या नेपाल छोड्नुभन्दा अगाडि एउटा कविता सङ्ग्रह आए चाहिँ धेरै राम्रो हुन्थ्यो भन्ने कुराहरू भन्नुभयो तर बा दुर्भाग्यवश प्रकाशन गर्न सकिनँ ढेर साह्रो छिटो आए जस्तो लाग्यो
ठिकै छ अब जे हुन्छ राम्रैका लागि हुन्छ भन्छन् साहित्यिक क्षेत्रमा पाइला अलिकति पछाडि सरेको छ भन्नु जस्तो लाग्यो मलाई किनभने आफूले सोचेको समयमा कुनै पुस्तकहरूलाई प्रकाशित गर्न नसक्नु त्यति ठूलो असफलता मानिहाल्न पनि हुँदैन यहाँनिर आएर आफ्ना मातापितासँग आफ्नो परिवारसँग भेट भएको छ एउटा खुसीको कुरा पनि हो साह्रै राम्रो लेख्नु भएको छ आफ्नो बहिनीलाई सम्बोधन गर्नुभएको छ अथवा आफ्नो दिदी एउटी चेलीलाई सम्बोधन गर्नुभएको छ सक्छौ भने चिनो मलाई ढाका टोपिदिनु नपत्याए यो निधारमा भुटान खोपिदिनु थाहै नपाई देशभक्ति मनमा जागेपछि सक्छौ भने मेरो लासलाई झण्डा ल्याई छोपिदिनु साँच्चै राम्रा शब्दहरू भन्नुभएको छ आफ्नो बहिनीको सम्झना दिलाएर अनि भुटानको नाम जोडेर एउटा झण्डा र ढाका टोपीको कुरा गर्नुभएको छ अब त तीज पनि आउँदैछ चेली पनि सँगै छिन् कस्तो महसुस गर्नुहुँदैछ
खुसीकै महसुस गरौँ न है
एउटा खुसी कसरी व्यक्त गर्ने भन्ने कुरै हुँदैन किनभने परिवारसँग छुटेर बस्नु भनेको नै एउटा सबैभन्दा नराम्रो समय हो आफ्ना लागि है अब आफ्नो परिवारसँग भेट भइसक्नु भएको छ खुसी र उमङ्गका कुराहरू छँदैछन् कार्यक्रमको अन्त्य अन्त्यमा आइपुगेकी छु जाने बेलामा केही छोटा छोटा प्रश्न गर्न मन लागेको छ कृपया छोटो उत्तरको आशा गरेकी छु प्रेरणाको स्रोत ठ्याक्कै एकजना व्यक्ति भन्नुपर्दा कसलाई भन्नुहुन्छ
प्रेरणाको स्रोत म कर्ण गुरुङलाई लिन्छु
कर्ण गुरुङ मन परेको पुस्तक यति बेरसम्म पढ्नु भएको मध्ये कुनै एउटा यो चाहिँ पुस्तक साँच्चै नै मन परेको छ भन्ने
टेकनाथ त्रिजलजीको निर्वासन हजुर
अनि माता र पिता दुईमा एकजनालाई रोज्नु पर्दा
आमालाई हजुर
किन पितालाई रोजिएन
यो धेरै लामो कहानी छ है यसको पछाडि धेरै कुराहरू छ जस्तै यो मैले साहित्यमा काले किन राखेको उपनाम भन्ने कुराहरू नै आउँछ
मैले त्यति धेरै प्रसङ्ग बढाउन चाहिँ किनभने म आफै नै आँसु अन्जन भइरहँदाखेरि कसैले मलाई सोध्नु भयो भने ठ्याक्कै के भनिहाल्ने भन्ने खालको उत्तर हुँदैन त्यही भएर मैले पनि सोधिनँ कालो कालो छु सबैले काले भन्छन् भन्ने खालको उत्तर दिनुहुन्छ होला भन्ने अपेक्षा गरे त्यही भएर मैले सोधिनँ अब मातालाई रोज्नुको पछाडि उपनामको पनि कुरा ल्याउनु भयो अलिकति भनिदिनु न छोटोमा के भन्न चाहनुहुन्छ
जस्तै एउटा राम्रो काम गर्दाखेरि पनि कालेले नै प्रशंसा एउटा उपनामले प्रशंसा गर्नुहुन्थ्यो क्या अब विदुर नभनेर कालेले ठिक गरेछ नराम्रो काम गर्दा नि काले नै आउँथ्यो
राम्रो काम गर्दा पनि काले नै आउँछ
अनि त्यो पनि भयो अनि हाम्रो चाहिँ अब पौडेल चाहिँ कालो भयो कालो लेखौँ भन्दाखेरि त भएन आकार हटाएर चाहिँ लिउँ त्यसलाई त खाले एउटा रूप रङसँग नि मिल्ने उता पनि मिल्ने
कसरी पौडेल के पौडेल हो भन्ने खालको कुराहरूलाई पनि समेटेर ल्याउनु भयो
हजुर हजुर
ठिकै छ सबै कुराको मनमा धेरै कुराहरू भइरहँदाखेरि तर समयको पाबन्दीमा हामी घट्दै घट्दै आइरहेका छौँ। साँझको छ बज्नै लागेको छ, समय घर्किँदै घर्किँदै जाँदैछ। जाने बेलामा मलाई यो चाहिँ कुरा सोधिदिनु भएको भए हुन्थ्यो भन्ने खालको लागेको भए केही कुरा भन्न सक्नुहुन्छ?
विशेष त अब एउटा विदेशी मुलुकमा आएर पनि यसरी नेपाली कार्यक्रम चलाइरहनु भएको रहेछ, तपाईँलाई यहाँ मुरीमुरी धन्यवाद पनि दिन चाहन्छु, किनकि विदेशमा पनि हाम्रो भाषा संस्कृति र संस्कार चाहिँ मौलाएर जाओस् भन्न चाहन्छु। यी कुरा सोधेको भए चाहिँ धेरै खुसी लाग्थ्यो। भाषा संस्कृति र संस्कार चाहिँ कसरी मौलाएर जान्छ भन्ने कुराहरू सोधिदिनु भएको भए चाहिँ एकदमै खुसी लाग्थ्यो।
ठिकै छ, आउँदा अङ्कहरूमा अन्य धेरै विषयहरू लिएर हामी आउँदैछौँ। अनि सम्पूर्ण रेडियो सुनेर बसिरहनुभएका श्रोताहरूप्रति के भन्न चाहन्छु भने आगामी अङ्कदेखि हामीले कार्यक्रममा अलिकति परिमार्जन गर्ने प्रयास गरेका छौँ। हामी त्यसका लागि कटिबद्ध भएर अगाडि बढ्ने नै छौँ। आउँदा आउँदा दिनहरूमा प्रयासका कुराहरू लिएर अनि मेरा आजका अतिथि विदुर पौडेल कालेज्यूसँग फेरि पनि कुनै संयोग मिलाएर आफ्नै घरमा आफैलाई पाहुना बनाएर केही भलाकुसारी गर्ने नै छु। आज अलिकति साहित्यका कुरा गरेँ, अर्को पटकको बसाईमा म हजुरसँग साहित्य